अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानको पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
बैंक पनि साथी पनि।
काङ्ग्रेस बाँकेका आकाङ्क्षीहरू टिकट हत्याउन काठमाडौँमा। सुदूरमा चुनावी तालमेल नगर्न काङ्ग्रेस कार्यकर्ताद्वारा नेतृत्वलाई चेतावनी।
चुनाव पटक पटक सर्दा 5 नम्बर प्रदेशका उम्मेद्वार हैरान। रुकुममा माओवादी जनसत्ताका लिखतलाई मान्यता दिने बाफीकोट गाउँपालिकाको निर्णय।
बर्दियाका बाढी पीडितद्वारा एकमुष्ट राहत माग। जुम्लामा छुई प्रथा अन्त्य गर्न पञ्चवर्षीय रणनीति।
र एक नेपालीलाई अपहरण शैलीमा भारत लिँदै गर्दा डोटीमा भारतीय प्रहरीका डिएसपी सहितको टोली पक्राउ।
गुरुकुल सकर मोन्टेसोरी स्कुल एनसीसी एनचो कोहलपुर 2 मा प्ले ग्रुप नर्सरी एलकेजी युकेजी का लागि नयाँ भर्ना खुल्यो। मोन्टेसोरी तालिम प्राप्त शिक्षिकाहरूबाट मोन्टेसोरी विधिमा कक्षा सञ्चालन गरिन्छ। सिट सीमित छ। समयमै सम्पर्क राखी आफ्ना नानी बाबुहरूलाई सभ्य बनाई सुरक्षित भविष्य सुनिश्चित गर्नुहोस्।
सम्पर्क गुरुकुल सकर मोन्टेसोरी स्कुल एनसीसी एनचो कोहलपुर 2 बाँके। सम्पर्क नम्बर 081-41-0132 र 98-61-76-6601।
पश्चिम डायरीको सुरुमा टिकटको आकाङ्क्षा भएकाहरू काठमाडौँमा धाइरहेको र सुदूरपश्चिममा चाहिँ तालमेल नगर्न काङ्ग्रेस कार्यकर्ताद्वारा नेतृत्वलाई चेतावनी दिएको खबर छ। स्थानीय तह निर्वाचनमा टिकट हत्याउन काङ्ग्रेसका मेयर तथा उपमेयरका आकाङ्क्षी काठमाडौँ पुगेका छन्। विवाद मिलाउन नसकी जिल्ला नेतृत्वले टिकट वितरणको जिम्मा केन्द्रलाई सुम्पिएपछि आकाङ्क्षीहरू राजधानी पुगेका हुन्। काङ्ग्रेसका नेपालगञ्ज उपमहानगरपालिकाको मेयर र उपमेयरका आकाङ्क्षी राजधानी पुगेका छन्। पूर्व उपमेयर समेत रहनुभएका नेता सुरेन्द्र हमाल 2 सातादेखि राजधानीमै हुनुहुन्छ। उहाँले उपमहानगरको मेयर पदका लागि आकाङ्क्षा राख्दै आउनु भएको छ। हमाल सहित मेयर पदका अन्य आकाङ्क्षी अच्युत परसाई, निरञ्जन सिंह सिजापति, लक्ष्मीनारायण शाह र सुदीप नरसिंह राणा पनि केही दिनदेखि राजधानीमै हुनुहुन्छ। नेता हमालले केन्द्रले टिकट बाँड्ने भएपछि आफू राजधानी पुगेको टेलिफोनमा नागरिक पश्चिमेलीलाई बताउनु भएको खबर आज छापिएको छ। उपमेयरका आकाङ्क्षी उमा थापामगर, नारायणी रूपाखेती, भारती जोशी, कमला भट्ट, रत्ना राणा लगायत नेत्री पनि यतिखेर राजधानीमा नेताको घर दैलो धाइरहेका छन्। काङ्ग्रेस बाँके सभापति किरण कोइरालाले नेपालगञ्ज उपमहानगरको मेयर र उपमेयरका लागि पार्टीको क्षेत्रीय कार्यसमितिबाट आएको सिफारिसलाई जिल्लाले रायसहित केन्द्रमा सिफारिस गरेपछि अधिकांश आकाङ्क्षी काठमाडौँ केन्द्रित भएको बताउनुभयो। यसैबीच मेयर पदका अर्का आकाङ्क्षी डाक्टर सुरेश कुमार कनोडिया भने नेपालगञ्जमै हुनुहुन्छ। उहाँले दिनहुँ घरदैलो गरेर मतदातासँग भेटघाट गरिरहनु भएको छ। आजको नागरिक पश्चिमेलीमा अर्जुन ओली र टेकेन्द्र बस्यालले खबर लेख्नु भएको छ।
उता कैलालीका काङ्ग्रेस नेता कार्यकर्ताहरूले नेतृत्वलाई चुनावी तालमेल नगर चेतावनी दिएका छन्। प्रदेश नम्बर 7 मा काङ्ग्रेस र माओवादी केन्द्रका बीचमा तालमेलको सम्भावना बढेपछि उनीहरूले चेतावनी दिएका हुन्। कैलालीको गोदावरी नगरपालिका र प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीका लागि माओवादी केन्द्र र काङ्ग्रेसबीच तालमेल हुने छलफल भइरहेको जानकारी पाएपछि दुवै नगरका नेता कार्यकर्ताले नेतृत्वलाई यसले पुरै प्रदेशको निर्वाचनमा नराम्रो असर पर्ने भन्दै त्यसो नगर्न सचेत गराएका छन्। डिआर पन्त र मोहन बुढायरले कान्तिपुरमा खबर लेख्नु भएको छ।
यसैबीच चुनाव सरिरहँदा उम्मेद्वार चाहिँ हैरान भएका छन्। स्थानीय तह निर्वाचनको मिति 3रो पटक सर्यो। सरकारले वैशाख 31 गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने गरी तालिका सार्वजनिक गरेसँगै मैदानमा उत्रिएका अधिकांश उम्मेद्वार थाकिसकेका छन्। घरदैलो कोणसभा र जनपरिचालन भ्याइसकेका उनीहरू दोहोऱ्याइ तेह्राइ मतदाता कहाँ पुगिसक्दा पनि निर्वाचन सरेकोमा दिक्क छन्। ढिलो उम्मेद्वारी घोषणा भएका तहमा भने चुनावी उत्साह देखिएको छ। निर्वाचन मिति सरेको सरे गर्दा खर्च बढ्नुका साथै आफ्नो पक्षमा बनेको माहौल बिग्रने भन्दै टिकट पाएर प्रचारमा लागेका उम्मेद्वार पनि निराश बनिरहेका छन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
बिना इजाजत नेपाल प्रवेश गरी एक नेपालीलाई अपहरण शैलीमा लाँदै गर्दा भारतीय प्रहरीका डिएसपी सहितको टोली पक्राउ परेको छ। डोटीको दिपायल सिलगढी नगरपालिका 8 लडागडाका लालबहादुर आउजीलाई बुधबार राति घरबाटै बन्दक बनाएर लाने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामा डिएसपी नागराज सहित 7 जना छन्। तीमध्ये 2 नेपाली छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ। बन्धक बनाइएका आउजी पनि प्रहरी नियन्त्रणमै रहनु भएको छ। कामको सिलसिलामा भारत बस्ने लालबहादुर 4 महिना अघि फर्किनु भएको हो। नेपाली प्रहरीसँग समन्वय नगरी उताको प्रहरी आई उहाँलाई अपहरण शैलीमा रातारात लैजान चाहनुको कारण भने खुलेको छैन। मोहन साईले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बाढी पीडितका लागि जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गर्न पहिलो किस्ता बापत 50,000 रकम मात्र पाउने भएपछि बर्दियाका पीडितहरूले असन्तुष्टि जनाएका छन्। पहिलो किस्ताले जग्गा खरिद गर्न समेत नपुग्ने भन्दै उनीहरूले एकमुष्ट रकम माग गरेका हुन्। बाढी पीडित अहिले पनि अस्थायी टहरामा बस्दै आएका छन्। घर निर्माणका लागि पहिलो किस्ता बापत बर्दियामा करिब 40 करोड रकम निकासा भएको कान्तिपुरमा खबर छ।
रुकुमको बाफीकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले द्वन्द्वका क्रममा सञ्चालित माओवादी जनसत्ताका लिखतलाई मान्यता दिने निर्णय गरेको छ। बुधबार बसेको बैठकले त्यति बेला गरिएका घर जग्गा रजिस्ट्रेसनका कारण स्थानीयले दुःख पाएको भन्दै त्यसलाई मान्यता दिन आवश्यक प्रक्रिया पूरा गर्ने निर्णय गरेको हो। अध्यक्ष धर्मबहादुर केसीले गाउँपालिकामा त्यस्ता लिखित कति र कस्तो अवस्थामा छन् तिनको लागत सङ्कलन गरी विश्लेषण पश्चात आवश्यक कानुन नीति र विधि बनाएर टुङ्ग्याउने निर्णय भएको बताउनुभयो। साबिकका पिपल बाफीकोट र मगमा गाविसका 7 दुली गाविसका 3 तथा झुला गाविस गावि र बाफीकोट गाउँपालिका बनाइएको छ। गाउँपालिकाभरिबाट 167 किता घर जग्गा त्यो बेला किनबेच भएको थियो। हरि गौतमले कान्तिपुरमा खबर लेख्नु भएको छ।
एमाले काङ्ग्रेस र माओवादी केन्द्रले एक एक स्थानीय तहमा एकल बहुमत सहित हिजोदेखि जाजरकोटका गाउँ नगर कार्यपालिकाले पूर्णता पाएका छन्। एमाले छेडागार नगर कार्यपालिकामा 18 सदस्य, माओवादी केन्द्रले त्रिवेणी नलगाड नगर कार्यपालिकामा 17 सदस्य र काङ्ग्रेसले कुसे गाउँ कार्यपालिकामा 14 सदस्य सहितको बहुमत प्राप्त गरेका छन्। भेरी छेडागार र त्रिवेणी नलगाड नगरपालिकामा 23 सदस्य, कुसे शिवालय र बारेकोट गाउँपालिकामा 17 सदस्य र जुनी चाँदे गाउँपालिकामा 19 सदस्य कार्यपालिका गठन भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिनुभयो। यस्तै सल्यानको खबर छ। बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले आफ्नो कार्यकालभरि पाउने तलब सुविधा नलिने घोषणा गर्नुभएको छ। उहाँले आफ्नो तलब र अन्य सुविधा सामाजिक कार्यमा लगाउने जानकारी दिनुभयो। पश्चिम डायरीमा पहिलो चरणको स्थानीय निर्वाचनको नागरिक समीक्षा।
आम रूपमा पहिलो चरणको निर्वाचन चाहिँ नि स्वच्छ निष्पक्ष भएर ढङ्गले नै सम्पन्न भयो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स एक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
यही ज्येष्ठ 16 गतेदेखि कक्षा सञ्चालन भइरहेको छ।
स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज, सुर्खेत रोड, नेपालगञ्ज, बाटिका होटलको ठिक अगाडि।
सम्पर्क नम्बर 081-520-570, 98-580-2705 र 98-580-4132।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363।
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
हुन्छ वा हुन्न भन्ने अन्यलबीज भएको पहिलो चरणको स्थानीय निर्वाचन भरतपुरको एउटा वडा बाहेक अन्यत्र सबै ठाउँमा सकिएको छ। स्वच्छता र भयरहित वातावरणका हिसाबले पहिलो चरणको निर्वाचन कस्तो रह्यो भन्ने विषयमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सह अध्यक्ष सुबोधराज प्याकुरेल र इन्द्रप्रसाद अर्यालसँग मैले हिजो छलफल गरेको थिएँ। आइतबार बिहान 8 बजेको खबर खाबर पछि विस्तृत रूपमा प्रसारण हुने छलफलको एक अंशको सुरुमा पहिलो चरणको निर्वाचनको समीक्षा गर्दै मानवाधिकार कर्मी सुबोधराज प्याकुरेल,
स्वच्छता र भयरहित ढङ्गले मतदान गर्न पाउनु नागरिकको चाहिँ सार्वभौम अधिकार हो। आम रूपमा त्यो अधिकारको प्रयोग नागरिकहरूले गरे। 2-3 घटनाहरू चाहिँ अप्रिय घट्यो, तर त्योभन्दा बाहेक सर्वत्र हामीहरूले देख्यौँ कि 73% मतदान गरे। र यस्तो अनिश्चयको बेलामा अन्तिम अवस्थामा बल्ल चुनाव हुने भयो भन्ने भएको अवस्था, प्रचार प्रसारमा कमी, मतदाता शिक्षामा कमी हुँदाहुँदा मतदान केन्द्रको पनि विभिन्न ठाउँमा लथालिङ्गको अवस्था, त्यति हुँदा पनि मतदानको कस्तो रह्यो अवस्था भन्ने कुरो त मूलत मतदाताको मानसिकताले, मतदाताको संलग्नताले नै त्यसको परिणाम ल्याउने भावनाले आम रूपमा पहिलो चरणको निर्वाचन चाहिँ स्वच्छ निष्पक्ष भयरहित ढङ्गले नै सम्पन्न भयो।
यो मतदाताहरूले उहाँहरूको जुन मनोभावना देखियो, सहभागिता देखियो र घटनाहरू जे जति भए त्यो आधारमा यहाँले भन्नुभयो कि यसले दिएको समग्र म्यासेजका आधारमा चाहिँ निर्वाचनको स्वच्छतालाई यहाँले चाहिँ आकलन गर्नुभयो।
समग्र सन्देश जुन यसले दिएको छ त्यसले नै स्वच्छतालाई प्रमाणित गरेको हो। अब एकादुका एक्सेप्सनल केस त हरेक चुनावमा हुने नै गर्छ, यसपटक पनि भयो।
जस्तो काठमाडौँमा मात्रै पनि उपप्रमुख, नेपालको महानगरको उपप्रमुखको मतमा चाहिँ 75,000 बढी बदर भयो यहाँले सुन्नुभयो। यो स्वच्छतासँग यो विषय जोडिँदैन?
यो नागरिक चेतनाको हिसाबले यो स्वच्छ हो, किनभने पार्टीहरूले गठबन्धन गरे तर मतदाताले गठबन्धनलाई रुचाएनन्।
हुन्छ, म यहाँसँग फेरि आउँछु। म इन्द्रप्रसाद अर्यालज्यूसँग आएँ। यो यहाँहरू चाहिँ स्वच्छ निर्वाचनका लागि नागरिक अभियान सञ्चालन गरिराख्नु भएको छ, त्यसको यहाँ सहअध्यक्ष पनि हुनुहुन्छ, प्याकुरेल सर पनि हुनुहुन्छ। यो निर्वाचनको स्वच्छता खास गरी त्यसका सूचकहरू के हुन्, के हुनुपर्छ यसमा?
पहिलो कुरो त निर्वाचनको स्वच्छता भनेको निर्वाचन भयरहित ढङ्गले त्यसलाई अझ प्रष्ट पार्दाखेरि मतदाताहरूले उम्मेदवारलाई सम्पूर्ण फेयर रूपमा जाँच्न पाउने अधिकार, एउटा न्यायाधीशले मुद्दा फैसला गर्दाखेरि त्यो मुद्दामा भएका प्रमाण कागज, होइन, मिसिलमा हुने प्रमाण कागजहरू, त्यसमा आरोपहरू, बयानहरू, ती सबै कुरालाई फेयरली कुनै पनि प्रभावमा नपरी, पूर्वाग्रहमा नपरिकन उसले तपाईँको चाहिँ त्यसलाई हेरेर तौलिएर निर्णय गर्न सक्छ नि, होइन, अनि बल्ल तपाईँले हामीले चाहिँ उचित निर्णय भन्छौँ। त्यस्तै मतदाताले पनि पहिला कुरो राजनैतिक पार्टीको आइडियोलोजी के हो त्यो हेर्न पाउनु पऱ्यो, त्यसपछि गएर मतदाताको आर्थिक स्थिति कमजोर होला त्यसमा तपाईँको चाहिँ कसैले आर्थिक प्रलोभन पार्ला त्यो प्रलोभन नपर्या हुनु पऱ्यो, त्यस पछाडि तपाईँको कसैले धाकधम्की देला त्यो नहुनु पऱ्यो, कसैले अनावश्यक तपाईँको चाहिँ आशा देखाउला है हुनै नसक्ने कुरा देखाउला अनि त्यसमा मान्छे प्रभावमा पर्छ त्यो नहुनु पऱ्यो, त्यस पछाडि गएर उसलाई चाहिँ सुरक्षाको ग्यारेन्टी हुनु पऱ्यो। त्यो अवस्थाको मतदाता बन्यो भने त्यो तपाईँको स्वच्छ निर्वाचन हुन्छ।
पहिलो चरणको निर्वाचनमा चाहिँ निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनमा सबभन्दा राम्रो भूमिका चाहिँ कसले खेल्यो जस्तो लाग्छ? जस्तो निर्वाचन आयोग, सरकार,
मुख्य भूमिका मतदाताले खेले। अहिले
के आधारमा
मतदाता शिक्षित भए भने 50% भन्दा माथि निर्वाचन स्वतः चाहिँ निष्पक्ष हुन्छ, स्वच्छ हुन्छ। कसरी भन्नु होला भने, जब मतदाता कसैको प्रलोभनमा पर्दैन, मतदाताले भोट कसरी हाल्ने भन्ने कुरो जान्दछ, मतदाताले लोकतन्त्रको पूर्ण उपभोग गर्ने बाटो भनेको यो वे भनेको यो निर्वाचन हो, कुनै बाधा व्यवधान
अडचन।
त्यसकारणले जनता तपाईँको निर्वाचनप्रति हङ्ग्री थिए, भोको थिए। आज तपाईँको जति चाहिँ 34 जिल्ला बाहेक
उनीहरूले अरू सब कुरा बिर्से उसो भए, भोटाल्ने कुरालाई मात्रै
भोटाल्ने कुरा मात्र सम्झिए। त्यसकारण निर्वाचन तपाईँको धाँधली रहित निष्पक्ष भयो। जनतालाई के चाहिएको थियो, जनप्रतिनिधि चाहिएको थियो, यो बाक्स फाल्ने कुरोतिर नलागौँ होइन, कसैको चाहिँ पछि पनि नलागौँ, हामी आफ्नो काम गरौँ, आफ्नो ड्युटी भनेको हामीले मत हाल्ने हो भन्ने मात्र ड्युटीलाई फिल गरे नागरिकहरूले। त्यसकारणले चाहिँ यो निर्वाचन तपाईँको भइरहित भएको होइन भने
म यहाँसँग फेरि आउँला। सुभद राज प्याकुरेलज्यू, यहाँको विचारमा चाहिँ अहिले कसको भूमिका चाहिँ प्रधान रह्यो, खास गरिकन स्वच्छ र यो भएरै निर्वाचन सम्पन्न हुनलाई?
पहिलो यसमा दुई मात्रै छैन, इन्द्रजीले भने जस्तो जनताकै चेतना नै।
यसमा उसो भए चाहिँ यसमा के निर्वाचन आयोग अथवा सरकार सुरक्षा संयन्त्रले प्रभावकारी काम गर्न नसकेको पनि भन्न मिल्छ?
सुरक्षा संयन्त्रले त पटक्कै प्रभावकारी ढङ्गले काम गरेन। जहाँ जहाँ सुरक्षाको समस्या रहेन त्यहाँ त्यहाँ मात्रै सुरक्षा भयो। जहाँ जहाँ सुरक्षामा समस्या देखा पर्यो त्यहाँ त्यहाँ सुरक्षा निकाय फेलका होइन। मतपेटिका चाहिँ नि खोज्न आउने मान्छेलाई मतपेटीकै जिम्मा लगाएर जब सुरक्षाकर्मी
बन्दुकसहित
सुरक्षाकर्मी चाहिँ नि बन्दुक समेत जिम्मा लगाएर जब सुरक्षाकर्मी भाग्छन् भने यो त सर्वत्र सुरक्षा निकायको कमजोरी त देखियो। त्यसमा त दुई मात्रै छैन, तर जनताको चेतना यस्तो रह्यो कि अन्तिम अवस्थामा चुनाव हुँदा पनि सन्देश राम्ररी जान नसक्दा पनि, मतदाता शिक्षा नपुग्दा पनि, र निर्वाचन आयोगले कमसेकम देशभरि छरिएका सम्पूर्ण एफएम स्टेसनहरूलाई परिचालित गरेर म पैसा दिन सक्दिनँ यो सन्देश चाहिँ फुकिदेऊ भने पनि त फुकिदिन्थ्यो होला नि, त्यति पनि गर्न नसकेको निर्वाचन आयोग त्यो अवस्थामा 73% मान्छे मतदान गर्न आउँछन् भने यसको चाहिँ सारा जस 99% त मतदातालाई नै जान्छ नि।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सह अध्यक्ष सुबोध राज प्याकुरेल र इन्द्र प्रसाद अर्याल दोस्रो चरणको निर्वाचनमा पहिलो चरणको सिकाइ के हुन सक्छ समेतका विषयमा गरिएको छलफलको पूरा अंश आइतबार बिहान 8 बजेको खबर खाबरपछि कार्यक्रम इलेक्सन वाचमा प्रसारण हुनेछ। अब अर्को सन्दर्भ, कर्णालीमा व्याप्त रहेको छुई प्रथा अन्त्य गर्न पञ्चवर्षीय रणनीति कार्ययोजना निर्माण गरिएको छ। महिनावारी भएको समयमा महिलाहरू पशु राख्ने गोठमा बस्ने अवस्थाबाट मुक्त गराउन जुम्लाबाट कार्ययोजना निर्माण गरी छुई प्रथा अन्त्यको अभियान सुरु गरिएको छ। अधिकांश महिला महिनावारी भएको समयमा पोसिलो खानेकुरा खान नपाउनुका साथै पशु राख्ने गोठमा जोखिमपूर्ण तरिकाले रात काट्दै आएका छन्। देउता रिसाउँछन् भन्ने डरका कारण सदिउदेखि गोठमा बस्ने महिलाको समस्या समाधानका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसहितको पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्न लागि महिला तथा बालबालिका कार्यालय जुम्लाकी प्रमुख गोमा प्रसाईले बताउनुभयो। विभिन्न कुरीति र कुसंस्कारले गाँजिएको कर्णालीका सबै जिल्लामा छुई भएका बेला 75% महिला गोठमै बस्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। गोविन्द देवकोटाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
स्थानीय तह चुनावमा पार्टी विरोधी गतिविधि गरेको आरोपमा एमाले सल्यानले 20 नेता कार्यकर्तालाई कारबाही सिफारिस गरेको छ। प्रदेश कमिटी सदस्य उदयबहादुर बोहरा, शान्ता हमाल, सहरी विकास विभागीय सदस्य इन्द्रकुमार शर्मा र विज्ञान प्रविधि विभागीय सदस्य यौवन प्रकाश श्रेष्ठ लगायतलाई कारबाही सिफारिस गरेको एमाले सल्यानले जानकारी दिएको छ। पश्चिम डायरीमा सरकारी सेवाबारे बाँकेको राप्ती सोनारीका नागरिकको प्रतिक्रिया,
पहिला सुत्केरीहरूलाई बहुत भाडा लाग्ने, भाडा पनि पाउनु हुँदैनथ्यो यो गाउँमा पहिला, यो बाटो घाटोको लागि पनि यसलाई पक्की गराइदिएपछि हुने थियो भन्ने लागेको छ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू,
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98484553523।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग ग्वारको ललितपुर, फोन नम्बर 01 55 34 663 र 98 011 34 673।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5281-5812।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। सरकारी सेवाहरू ग्रामीण तहसम्म पुर्याउन सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै आएको छ। त्यसका लागि स्थानीय तहमा बजेट पनि पर्याप्त विनियोजन भइरहेको सरकारी भनाइ छ। तर पनि ग्रामीण क्षेत्रका नागरिकहरू सरकारी सेवा सुविधाप्रति सन्तुष्ट भने छैनन्। सुनौ बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 8 पुगेर साथी शम्भु थारूले यसै विषयमा संकलन गरेको नागरिक आवाज।
कर्णमार खत्री, पाउन चाहिँ हामीले पाइराखेको अवस्था हो। सिफारिसहरू भए होइन, जन्मदौता, विवाहदौता, योहरूमा चाहिँ हामीले पाइराखेको अवस्था। अन्य सिफारिसको हकमा चाहिँ हामी अलिकति अलिकति चाहिँ ठुलो मान्छे गयो भने गरिदिने, सानो मान्छेलाई नगरिदिने अवस्था चाहिँ छ।
म शोभा ओली। अहिले सेवा सुविधा राज्यले दिएको सेवा सुविधामा यो स्कुल नै हो बालापुरको हदमा भन्दाखेरि, अरू यहाँ खासै त्यस्तो सेवा सुविधा केही पनि छैन।
धनमाया खत्री हो। राम्रो छ, पहिला सुत्केरीहरूलाई बहुत भाडा लाग्ने भाडा पनि पाउनु हुँदैनथ्यो यो गाउँमा पहिला। यो बाटो घाटोको लागि पनि यसलाई पक्की गराइदिएपछि हुने थियो भन्ने लागेको छ। अनि त्यसपछि अब यो स्कुल 10 बनाइदिएपछि हुन्थ्यो भन्ने लागेको छ।
मेरो नाम गौरी खत्री। महिलाहरूको लागि अब कुनै शिव मुलुक तालिम दिन पर्यो, अनि विकास वृद्धिको कार्यक्रम पनि गराउनु पर्यो।
मेरो नाम अमृता खड्का। सरकारी सेवा सुविधा अहिले हालमा अहिले हाम्रो यहाँ खासै खोप केन्द्रभरि भइरहेछ। हाम्रो समस्या के छ भने अब हाम्रो गाउँमा विद्यालय हाम्रो यो गाउँको बिचमा छ, बाटाहरू विद्यालय बर्खाको टाइममा विद्यार्थीलाई एकदमै समस्या छ। आउँदाखेरि पुरा लगाएका ड्रेसहरू सबै भिजाएर आएका हुन्छन्। त्यसलाई हाम्रो यस्तो जग्गा धनीबाट सरकारले कुनै जग्गा त्यो धनीबाट बाटो किनेर हुन्छ कि कुनै विद्या गरेर त्यो बाटो खोलिदिए, ठाउँ ठाउँमा यस्तो सेन्टर पर्ने बाटो खोलिदिएपछि हुने थियो कि राम्रो हुने थियो।
दाङका भूमिहीन र मुक्त कमैया स्थानीय तहका विभिन्न पदमा उम्मेद्वार बनेका छन्। वर्षौंदेखि भूमि अधिकारका लागि आन्दोलन गर्दै आए पनि कतै सुनवाई नभएपछि अहिले अधिकार सम्पन्न स्थानीय तहमा आफ्नै नेतृत्वमा जान कसिएको उनीहरूले बताएका छन्। मञ्चकी जिल्ला अध्यक्ष निर्मला विकर नयाँ शक्ति नेपालका तर्फबाट घोराई उपमहानगरपालिकाको उपमेयरमा लड्दै हुनुहुन्छ। कान्तिपुरमा खबर छ।
सुर्खेतको वीरेन्द्रनगर 10 न्यू कोटेश्वर टायर रिसोलिङ सेन्टरमा हिजो आगलागी हुँदा 3 करोड बढीको क्षति भयो। बिहान 5 लागेको आगो नियन्त्रण गर्न 3 लाग्यो। दमकल नहुँदा समयमै आगो निभाउन सकिएन। नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। यसैबीच वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले एक साताभित्र दमकल वीरेन्द्रनगर आइपुग्ने बताउनु भएको छ।
सुर्खेतका म्यादी प्रहरीले तलब भत्तामा ठगिएको गुनासो गरेका छन्। गृह मन्त्रालयले तोकीभन्दा निकै कम तलब भत्ता दिएर विदाई गर्न लागेको उनीहरूले आरोप लगाएका छन्। प्रहरीले गुनासो सुनवाई नगरेको भन्दै म्यादीले हिजो जिल्ला प्रशासनमा धरना समेत दिएका छन्। भ्याट र कर कट्टी गरेर 51,538 रुपियाँ पाउनुपर्ने हो, तर जिल्ला प्रहरीले 39,000 मात्र दिन थालेको उनीहरूको भनाइ छ। प्रकाश अधिकारीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
भारतमा बाल्य अवस्थामै हराएका एक युवा करिब 15 वर्षपछि घर परिवार खोज्दै भौतारिरहेका छन्। नेपालबाट बुबासँगै भारतको पन्जाबको अम्बाला सहर पुगेका युवा रेलमा चढेपछि बिछोडिएका थिए। 8-9 वर्षको उमेरमा हराएका ती युवाले आफ्नो खास नाम पनि थाहा पाएका छैनन्। उनी आफैले भीम जैसी नाम राखेका छन्। नेपालको घर ठेगाना थाहा नपाउँदा उनी अलमलमा परेका छन्। घरवास रहेको ठाउँको वस्तुस्थितिबारे केही जानकारी भए पनि कुन ठाउँ हो भन्ने थाहा पाउन कठिन भएको छ। तराईको मुख्य सडकदेखि आधा घन्टा पैदल दूरीमा घरमा पुगिने, घर नजिकै हाते पम्प बाँसकारी भएको, नजिकै बाँसले बेरेको स्कुल भएको सम्झनामा छ तीन उनीको। दुर्गालाल केसीले आजको कान्तिपुरमा खबर लेख्नु भएको छ।
स्थानीय तह चुनावमा पार्टी विरोधी गतिविधि गरेको आरोपमा एमाले सल्यानले 20 नेता कार्यकर्ताहरूलाई कारवाही सिफारिस गरेको छ। यसैबीच अर्को प्रसङ्ग, जाजरकोट नगरपालिका 3 थाप्लेका 84 वर्षीय योगेश शमशेर शाहका आँखा अझै उभाएका छैनन्। 2 महिना अघि हत्या गरिएका छोरा रविन्द्रलाई झलझली सम्झिनुहुन्छ उहाँ। रविन्द्र स्थानीय तह निर्वाचनमा काङ्ग्रेसका तर्फबाट भेरी 3 वडा अध्यक्षका सम्भावित उम्मेद्वार पनि हुनुहुन्थ्यो। यही सम्झेर निर्वाचन अवधिभर थप भक्कानिएर योगेश शमशेर हुनुभयो। लामो समय बित्दा पनि प्रहरीले मुख्य हत्यारा पक्राउ गर्न नसक्दा तनाव बढेको उहाँको भनाइ छ। कान्तिपुरमा खबर छ।
बझाङमा महिलाले सामूहिक रूपमा बिडी खान छोडेका छन्। 20 महिलाले सामूहिक रूपमा धुम्रपान त्यागेको घोषणा गरेको जगत खड्काले नागरिक पश्चिमेलीमा लेख्नु भएको छ। नेपालगञ्जमा दोस्रो चरणको निर्वाचन असार 14 गर्ने निर्णय आयोगले गरेपछि हिजो बाँके स्थित जिल्ला सुरक्षा समितिको बैठक बस्यो र सुरक्षा रणनीतिलाई नियमित गर्ने निर्णय गरेको छ।
आर्थिक वर्ष 2074-75 बजेट प्रति निजी क्षेत्र र विज्ञहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्। नयाँ संरचनामा जान निर्वाचन भइरहँदा आएको आर्थिक वर्षको बजेटले धेरै कुरा समेट्न नसकेको र यसको कार्यान्वयन सबैले आशंका व्यक्त गरेका छन्। कैलालीका अर्थविद प्राध्यापक शिवहरि मुढहरीले बजेटलाई सम्झौताको दस्तावेज भएको प्रतिक्रिया दिनुभएको छ। डीआर पन्त र भवानी भट्टले कान्तिपुरमा खबर लेख्नु भएको छ।
दाङका नागरिकले समृद्ध दाङ निर्माणका लागि भूमिका खेल्न सञ्चार जगतलाई आग्रह गरेका छन्। नागरिक दैनिकले आयोजना गरेको नागरिकसँग नागरिक कार्यक्रममा उनीहरूले यस्तो अनुरोध गरेका हुन्। दाङ बिहिबार दाङको घोराईमा भयो यस्तो कार्यक्रम। आज नेपालगञ्ज र बर्दियाको गुलरियामा पनि नागरिकसँग नागरिक कार्यक्रम गरिन लागेको नागरिक दैनिकले जानकारी दिएको छ। पश्चिम डायरीमा अब नागरिक मत।
हाम्रो होइन राम्रो छानौ, स्थानीय निर्वाचन 2074।
नागरिक मत स्थानीय निर्वाचनमा सही नेतृत्व छनौटका लागि जनमत निर्माणका पक्षमा केन्द्रित छ। स्थानीय निर्वाचनमा तपाईँको भोट हाम्रो कि राम्रो उम्मेद्वारलाई, बाँकीको महादेवपुरीका निम बहादुर खनालको विचार।
जो निष्पक्ष ढङ्गले समाजको लागि केही गरौँ भनेर शुद्ध भावना भएको कारण चाहिँ इमान्दार व्यक्ति चाहिँ आइडिया हुनु भन्ने मेरो भावना छ। त्यसले समाजको चाहिँ आवश्यकता के छ, बाटो हो, स्कुल हो, न्याय हो, कोही नागरिकताको समस्या हो, जे समस्या कारण चाहिँ नभइन भने जनताहरू कहाँ आउँछन् बस त्यसमा निरन्तर लागिरहन्छ, त्यस्तो मान्छेलाई नै भोट हाल्ने विचार हो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
काङ्ग्रेस बाँकेका आकाङ्क्षीहरू टिकट हत्याउन काठमाडौँमा, सुदूरमा चुनावी तालमेल नगर्न काङ्ग्रेस कार्यकर्ताद्वारा नेतृत्वलाई चेतावनी।
चुनाव पटक पटक सर्दा 5 प्रदेशका उम्मेद्वार हैरान, माओवादी जनसत्ताका लिखतलाई मान्यता दिने रुकुमको बाफीकोट गाउँपालिकाको निर्णय।
बर्दियाका बाढी पीडितद्वारा एकमुष्ट राहत माग, जुम्लामा छुई प्रथा अन्त्य गर्न पञ्चवर्षीय रणनीति।
र एक नेपालीलाई अपहरण शैलीमा भारत लिँदै गर्दा डोटीमा भारतीय प्रहरीका डिएसपी सहितको टोली पक्राउ।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म तुला बिदा हुन्छौँ। आज ज्येष्ठ 19 शुक्रबार जुन 2 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।